असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार। शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी स्वास्थ्य र चिकित्सा शिक्षाका हिसाबले बहुप्रतीक्षित प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालन हुन सकिरहेको छैन। सदनदेखि सदनसम्म आवाजहरू उठिरहँदा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारण के हो? गेटा मेडिकल कलेजलाई सञ्चालन गर्नका निम्ति के गर्न सकिन्छ? यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं नागरिक समाजका अगुवा डाक्टर प्रदीप मिश्र। मिश्रज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हस्, धन्यवाद।
सुरुवातमा आम मानिसहरूले देख्दाखेरि चम्किला ठूला भवनहरू गेटा मेडिकल कलेजमा देखिरहेका छन्। उनीहरू के आशा गरेर बसिरहेका छन् भने अब स्वास्थ्य र चिकित्सा शिक्षाका निम्ति बाहिर जानु पर्दैन भन्ने आशा बोकेर बसिरहेका छन्। तपाईँ एउटा त्यो क्षेत्रको लामो समयदेखि चिकित्सक पेसामा रहेको मान्छे, नागरिक समाजको अगुवा र व्यवस्थापनका हिसाबले कहीँ न कतै कुनै न कुनै रूपमा जोडिएको व्यक्ति, तपाईँ एउटा चिकित्सकको आँखामा अहिले गेटा मेडिकल कलेजलाई कहाँनिर कसरी देख्नुहुन्छ?
अहिले यो बनिएको भवनलाई चाहिँ सबैले चाहिँ यहाँको नागरिकले चाहिँ एउटा सुनौलो भविष्य, स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य र यो भवन अहिले म तुरन्त भन्न सक्दिनँ यो प्रस्तावित मेडिकल कलेज हुन्छ, प्रतिष्ठान हुन्छ, तय हुन्छ भनेर। यो भवनले चाहिँ दुईटा कुरा दिनुपर्ने हो भन्ने हाम्रो मान्यता हो। एउटा चाहिँ तपाईँको शिक्षा र अर्को चाहिँ स्वास्थ्य, होइन? शिक्षा थ्रु चाहिँ विभिन्न कुराका पढाइहरू जसमा चाहिँ स्वास्थ्यसँग सम्बन्धित पढाइहरू चाहिँ हुनेछन् र स्वास्थ्यतिर चाहिँ यहाँ उपचार पद्धतिहरू जुन चाहिँ जटिल किसिमका उपचारहरू आजका दिनमा हिजोको दिनमा चाहिँ सुदूरपश्चिमवासीहरूले चाहिँ स्वास्थ्य सेवा नपाएर चाहिँ यो ठाउँबाट चाहिँ अर्को ठाउँमा चाहिँ जानुपर्ने अवस्था, नेपालमै अथवा इन्डियाका ठुला सहर अथवा छेउतिर जानुपर्ने अवस्था, यो कुरालाई चाहिँ घटौला भन्ने आशसहित चाहिँ हामीले हेरिरहेको अवस्था हो, होइन? तर अहिले हेर्दाखेरि चाहिँ त्यो कुरा चाहिँ पूर्ण रूपमा चाहिँ सुरुवात नभएको हो कि जस्तो लाग्छ। केही रूपमा आंशिक रूपमा चाहिँ सुरुवात भएको छ, राम्रो पक्ष त्यो हो। विगत 10 वर्षदेखि हामीले भवन मात्र हेऱ्यौँ र नेपाल सरकारले 300 बेडको अस्पताल चलाउने भनेर चाहिँ केही टिओआर दिएर चाहिँ कुनै साथीहरूलाई चाहिँ त्यहाँ पठाइएका छन्। 2 डाक्टरहरूको पोस्टिङ पनि भएको छ, होइन? राम्रो पक्ष चाहिँ त्यो छ, केही न केही सुरुवात भएको छ, किकअप भनेर भन्छौँ त्यो चाहिँ भएको छ। तर जुन हिसाबमा सुरु हुनुपर्ने थियो, जुन द्रुत गतिमा चाहिँ त्यो सुरु हुनुपर्ने थियो, अब अहिले आएर चाहिँ धेरै कुरा त्यसले चाहिँ सुरु गरिसक्नुपर्ने अवस्थामा चाहिँ नभएको चाहिँ देखिन्छ।
यस्ता कुराहरूमा नागरिक समाजको भूमिका पनि अग्रणी रूपमा रहेको हुन्छ। तपाईँ त्यो क्षेत्रको एउटा नागरिक समाजको अगुवा पनि हुनुहुन्छ। एउटा मेडिकल कलेज बन्नका निम्ति प्रस्ताव गरेको समयदेखि आजका मितिसम्म आइपुग्दासम्म यतिका समय लाग्नुपर्ने हो एउटा मेडिकल कलेज सञ्चालन हुनका निम्ति?
अब यो सञ्चालन ढिलो हुनको कारणहरू विभिन्न कारणहरू होलान्, तर अहिलेको बहस मुख्य कुरा के हो भनेपछि चाहिँ भवन भौतिक रूपमा चाहिँ त्यो ठाउँ अथवा त्यो भवन चाहिँ तयार भइसकेपछि अब हामी कसरी जाने भन्ने मोडालिटी चाहिँ अब तयार हुनुपर्छ जस्तो लाग्छ।
म यो मोडालिटीको विषयमा त पछाडि बहस गर्छु नै, मैले तपाईँबाट जान्न चाहेको के हो भने तपाईँ आफै एउटा चिकित्सक हुनुहुन्छ र त्यो सँगसँगै तपाईँ व्यवस्थापन पक्षमा कहीँ न कहीँ कुनै न कुनै रूपमा विभिन्न क्षेत्रमा हुनुहुन्छ, होइन? मैले तपाईँबाट जान्न चाहेको के हो भने एउटा मेडिकल कलेज प्रस्तावित भइसकेपछि अझ यसलाई यसरी भनौँ, मेडिकल कलेज स्थापना गर्ने भनेको मितिदेखि आजसम्म आइपुग्दा एउटा मेडिकल कलेज सञ्चालन हुनका निम्ति यति समय लाग्नुपर्ने हो?
यसो सबभन्दा थ्रु एउटा चाहिँ त्रुटि भनौँ होइन, त्रुटि भन्दाखेरि चाहिँ के भयो भनेपछि कुनै पनि संरचना बन्नुभन्दा पहिला त्यो संरचनालाई चाहिँ कसरी सञ्चालन गर्ने भनेर एउटा चाहिँ पदाधिकारीहरू चाहिँ नियुक्ति हुन्छ, जसमा चाहिँ होला डिन होला रेक्टर होला, तर यसमा ठ्याक्कै रिभर्स भयो हजुरको चाहिँ होइन, भवनहरू तयार भए र अब अहिले आएर बल्ल अब त्यो लाइनमा चाहिँ हामी बल्ल सुरु हुँदैछौँ होइन, हिजोको दिनमा हामीले त्यो कुरा चाहिँ पूर्ण गरिसकेको भए आजभन्दा 3 वर्ष अगाडि भनौँ हामीले त्यो कुरा गरेको भए त हामीले चाहिँ पेपर वर्क सिद्धाइ सक्थ्यौँ, हामी कुन हिसाबमा अगाडि बढ्ने भन्ने चाहिँ कुरा हुन्थ्यो र सबै कुनै पनि कामलाई चाहिँ मूर्त रूप दिनलाई चाहिँ एउटा हामी शब्द प्रयोग गर्छौँ पोलिटिकल कमिटमेन्ट चाहिँ होइन, कतै पोलिटिकल कमिटमेन्टमा कमी हो कि हाम्रा भोइसहरू हामीले जुन चाहिँ जनप्रतिनिधि बनाएर यो ठाउँबाट चाहिँ पठाएका छौँ उहाँहरूमा चाहिँ एउटा चाहिँ एक किसिमको एकरूपता चाहिँ देखिएन कि जस्तो लाग्छ होइन, र नेपाल मेडिकल एसोसिएसनकै हकको कुरा गर्नुहुन्छ भनेपछि हामीले विभिन्न समयमा यस्ता बहसहरू चलाएका छौँ, यहाँका सिनियर नेताहरूलाई एउटै मञ्चमा राखेर चाहिँ यो मेडिकल कलेज किन ढिलो भयो यसका के हुन् हामीले कमजोरी पनि औलाएको छौँ उहाँहरूसँग बसिराख्दाखेरि उहाँका कुरा मात्र ल्याएको छैनौँ कि यो कुराहरू गर्यो भनेपछि चाहिँ तपाईँहरूले चाहिँ यथाशीघ्र चाँडोभन्दा चाँडो यसलाई चाहिँ सञ्चालन गर्न सकिन्छ भनेर हामीले विभिन्न समयमा 2-3 चरणमा चाहिँ डिस्कसन गरेका छौँ, पोलिटिकल मान्छेहरूसँग मात्र नभइकन यहाँका नागरिक समाजहरूसँग उहाँहरूले गरेका आन्दोलनहरूमा हामीले हातेमालो गरेको छौँ, पत्रकारहरूसँग बसेर चाहिँ हामीले डिस्कसन गरेको छौँ यसको बारेमा, तर म फेरि पनि दोहोऱ्याउँछु कि यो सुरुमा चाहिँ पदाधिकारीहरूलाई चाहिँ नियुक्ति गरेर चाहिँ यो कामहरू सुरु गरिसक्नु पर्ने थियो, त्यो कुरा चाहिँ ढिलो भयो, भवन बनाउनमा चाहिँ टाढो भयो, भवन बनेको छ तर जुन यसको चाहिँ मुटु हो जुन जसले चाहिँ यसलाई चाहिँ सञ्चालनमा ल्याउँछ त्यो कुरा चाहिँ अलिकता ढिलो भएको छ।
त्यसो भए यसलाई यसरी बुझौँ, मेडिकल कलेज सञ्चालनका निम्ति जे कुरा गर्नुपर्ने हो सुरुवात त त्यो गरिएन, भवन बनाउनतिर बढी लाग्यो र आम जनताले पनि ती भवन देखेर मात्रै अब चाहिँ सञ्चालन हुने हो भन्ने आशा मात्रै गरिरहे भन्ने कुरा हो।
अहिलेको हकमा तपाईँले भनेको कुरा ठिक हो, अहिले चाहिँ आशा चाहिँ पलाएको छ, मैले अघि पनि भने होइन, यहाँ चाहिँ नेपाल सरकारले चाहिँ 300 बेड हस्पिटल चलाउने भनेर चाहिँ हाम्रा साथीहरूलाई चाहिँ पठाएको छन् होइन, उहाँहरूले आएर चाहिँ काम पनि द्रुत गतिमा सुरु गर्नुभएको छ होइन, त्यसमा पनि केही समस्याहरू केही रुकावट होला होइन, हामी त्यसमा डिस्कस गरिरहेका छौँ, हामीले गर्नुपर्ने प्रेसरहरू हामीले दिनुपर्ने चाहिँ एउटा चाहिँ साङ्गठनिक रूपमा चाहिँ दिनुपर्ने प्रेसरहरू जुन हुन्छ त्यो हामी तयार छौँ। हामीले यो मेडिकल एसोसिएसनले चाहिँ हेर्दाखेरि गर्ने काम के हो भने चाहिँ हामीले ह्युमन रिसोर्समा पनि सपोर्ट गर्छौँ भनेर भनेको छ हामीले सरकारलाई चाहिँ होइन, यहाँ आउने डाक्टरहरूलाई चाहिँ यो ठाउँ राम्रो छ, यो ठाउँमा यस्तो काम गर्दाखेरि चाहिँ राम्रो हुन्छ, अथवा यहीँ भएका हामीले साथीहरूलाई पनि हामीले चाहिँ रिसर्च पेपरहरू चाहिँ लेख्नुपर्ने अनि रिसर्च पेपर लेखेर चाहिँ पब्लिकेसन गर्नुपर्ने, भोलिको दिनमा प्रोफेसर हुन पाइन्छ भन्ने कुराहरू पनि हामीले चाहिँ बिचबिचमा झकझकाउने र रिसर्चका क्लासहरू राख्ने ट्रेनिङहरू दिने यी कुराहरू चाहिँ हामीले लगातार हामी सञ्चालनमै गर्नै रहेछौँ यी कुराहरू।
मेडिकल कलेज सञ्चालनका निम्ति जुन प्रकारको स्वरूपको कुरा तपाईँले अलिअघि गर्नुभयो, यो स्वरूपका विषयमा अलिकति जानकारी गराइदिनुहोस् न, कुन कुन स्वरूपमा मेडिकल कलेज सञ्चालन हुन सक्छ?
मेडिकल कलेज सञ्चालन गर्नलाई चाहिँ सर्वप्रथम एउटा चाहिँ नेपाल मेडिकल काउन्सिलले भनेको कुरा चाहिँ हामीसँग 300 बेडको हस्पिटल चाहिन्छ, 300 बेडको हस्पिटल चाहिँ 3 वर्ष सञ्चालन भइसकेपछि मात्र तपाईँले मेडिकल शिक्षालाई अथवा MBBS शिक्षालाई चाहिँ तपाईँले चाहिँ सञ्चालन गर्न पाउनुहुन्छ, एउटा यो स्वरूप भयो। अर्को स्वरूप चाहिँ तपाईँको प्रतिष्ठान मोड्युल चाहिँ हुन्छ, प्रतिष्ठान मोड्युलमा चाहिँ तपाईँले चाहिँ मैले बुझेको अनुसार चाहिँ सँगसँगै सञ्चालन गर्न सकिन्छ भन्ने हो, म त्यति क्लियर चाहिँ छैन यो कुरामा चाहिँ। र त्यसपछिको चाहिँ अहिले खुब बहस चलेको हाम्रो सुदूरपश्चिममा चाहिँ विश्वविद्यालय भनेर चाहिँ होइन, मेडिकल विश्वविद्यालय भनेर भनेको छौँ होइन, विश्वविद्यालय हुँदाखेरि चाहिँ के भयो अलिकता यो चाहिँ आफ्नैमा चाहिँ इन्डिपेन्डेन्ट भयो, इन्डिपेन्डेन्ट हुँदाखेरि चाहिँ आफू कसरी सञ्चालाउने, आफू मात्र सञ्चालन नभएर अरू मेडिकल कलेजहरूलाई अथवा यो क्षेत्रका चाहिँ नर्सिङदेखि लिएर विभिन्न शिक्षा र स्वास्थ्यसँगै प्रवाह गरिरहेको चाहिँ जुन हाम्रा संस्थाहरू छन् तिनीहरूलाई मान्यता दिने, तिनीहरूको अनुगमन गर्ने होइन, एउटा पेरिमेट्री चाहिँ तपाईँको ठुलो भएर जान्छ विश्वविद्यालय हुँदाखेरि चाहिँ, इन्टरनेसनल लेभलमा चाहिँ टाई अप अरू विश्वविद्यालयसँगको एउटा सम्बन्ध हुने भयो होइन, यो 3 वटा चाहिँ मोडालिटी हो अहिलेको लागि चाहिँ त्यहाँ सोचिएको, अहिले ठ्याक्कै यसैमा जाने भन्ने कुरा चाहिँ फिक्स भएको छैन जस्तो लाग्छ मलाई चाहिँ, तर यहाँ आम पब्लिकदेखि लिएर चाहिँ सबैको चाहिँ धारणा के हो भनेपछि चाहिँ सुरुवात गर्दाखेरि चाहिँ विश्वविद्यालयबाटै सुरुवात गर्ने कि भन्ने चाहिँ चाहना।
तपाईँले भनेको मोडल अनुसार अब 3 मोडलमा अलिकति बहस गरौँ, अहिले सुदूरपश्चिममा आज विशेष गरी गेटा मेडिकल कलेजको विषयमा बहस भइरहँदा विश्वविद्यालयको बहस अझ बढी भइरहेको छ, तत्कालका निम्ति यो सम्भव छ?
विश्वविद्यालय आफैमा शब्द पनि ठुलो हो हजुरको. विश्वविद्यालय होइन, विश्वविद्यालय सञ्चालन गर्नलाई चाहिँ भौतिक रूपमा सम्भव छ. हामीसँग चाहिँ भवनहरू अथवा त्यो स्पेसहरू जुन कुराहरू छन् होइन, ती देखिँदाखेरि पनि विश्वविद्यालय सञ्चालन गर्ने जस्ता देखिन्छन् त्यहाँ हेर्दाखेरि चाहिँ होइन. तर यसका टेक्निकल पाटाहरू तपाईँ हेरिराख्दाखेरि चाहिँ विश्वविद्यालय सञ्चालन गर्नलाई चाहिँ हामीले कुन लेभलको ह्युमन रिसोर्स चाहिन्छ भन्ने कुरा हामीले कागजमा पढाएको छौँ कि छैनौँ, हामीले त्यो प्रतिवेदन तयार गरेको छौँ कि छैनौँ भने मैले त्यही कुरा जोड्छु. जुन कुरा कागजी रूपमा तयार हुनुपर्ने थिए, जुन कुरा हामीले चाहिँ सबै कुरा रिहर्सल गरिसक्नुपर्ने थियो, त्यो हामीले इनिसिएटै गरेका छैनौँ. हामी अझै पनि डिस्कसनमै छौँ होइन. विश्वविद्यालयसँगको मुख्य समस्या सुदूरपश्चिमले भोग्न सक्ने, हामी जाहिँ गइराख्दाखेरि चाहिँ भोलिको दिनमा चाहिँ होइन, कतै नाम मात्रको विश्वविद्यालय रहन्छ कि त्यहाँ ह्युमन रिसोर्स चाहिँ त्यो लेभलको, त्यो अब विश्वविद्यालय भइसकेपछि तपाईँका रिसर्च गर्ने ह्युमन रिसोर्स चाहिला, प्रोफेसरहरू चाहिला, सिनियर डक्टरहरू चाहिला. अब सिनियर डक्टरहरू आएर यो ठाउँमा बस्दिने कि नबस्दिने, र हामीले चाहिँ स्वास्थ्य र शिक्षालाई पनि त्यही लेभलमा लगेर जानुपर्ने हुन्छ होइन. स्वास्थ्य प्रवाह गर्दाखेरि चाहिँ हामीले चाहिँ किडनीका ट्रान्सप्लान्ट, लिभरका ट्रान्सप्लान्ट अथवा चाहिँ तपाईँको क्यान्सर, मुटु सम्बन्धी चाहिँ विशिष्टीकृत सेवाहरू हामी दिन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा पनि अलिकता मलाई आफूलाई चाहिँ अब यो ठाउँको स्थानीय चिकित्सकको रूपमा चाहिँ मलाई त्यो कुरामा चाहिँ म त्यति कन्फिडेन्स चाहिँ छैन होइन. र त्यो भोलिको दिनमा त्यही नै हामीलाई चाहिँ कतै हामीलाई रुकावट अथवा हर्डल्स हुन्छ कि हुँदैन भन्ने कुरा हो होइन. र विश्वविद्यालय हामी सञ्चालन गर्ने हो भनेपछि हामीलाई मलाई लाग्छ हामी मोर डिस्कसन चाहिन्छ, हामीले प्रतिवेदनहरू अझै तयार गर्नुपर्छ, विशेष खाले चाहिँ ह्युमन रिसोर्सलाई बोलाएर यसको स्टडी गर्नुपर्ने चाहिँ हुन्छ. कुन मोडालिटीमा चाहिँ हामी कुन भन्दा विश्वविद्यालयलाई चाहिँ कस्तो रूपमा हामी लगेर जाँदाखेरि चाहिँ हामी सक्छौँ भन्ने कुरा चाहिँ, त्यो कुरा चाहिँ पर्फेक्ट चाहिन्छ. यसमा पिटफलहरू चाहिँ छन्, तर डराइहाल्नुपर्ने, आत्तिहाल्नुपर्ने, यस्तो कमजोरी छ भनेर पछाडि हट्नुपर्ने चाहिँ हुँदैन जस्तो लाग्छ होइन. काम गरेर नै अगाडि बढौँ भन्ने चाहिँ चाहना चाहिँ हो.
जस्तो एक थरीको भनाइ के छ भने, प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा परिणत गर्न सकियो भने यो चिकित्सा शिक्षाको एउटा हबको रूपमा सुदूरपश्चिम बन्न सक्छ भन्ने एक थरीको भनाइ छ, त्यो एक हिसाबले स्वाभाविक पनि हो. तर अर्को थरीको भनाइ के छ भने, गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउनतिर लाग्यौं भने अझ पछाडि धकेलिन्छ, अझ केही समय लाग्छ, र अझ यो सञ्चालन हुन नसक्ने स्थितिमा आउन सक्छ, सञ्चालन नहुने स्थितिमा आउन सक्छ भनिरहेका छन्. यो दुईटा कुरामा चाहिँ अलिकति बहस गरौँ न.
यो पाटो चाहिँ दुईटै कुरा चाहिँ साँचो कुरा चाहिँ हो होइन. एउटा चाहिँ तपाईँको चाहिँ विश्वविद्यालयमा गइराख्दाखेरि चाहिँ यसले चाहिँ मेडिकल शिक्षामा एउटा नयाँ आयाम चाहिँ जोड्छ, जुन चाहिँ नेपालमा चाहिँ रिहर्सल नभएको कुरा अथवा नेपालमा चाहिँ सुरुवात नभएको कुरा चाहिँ यो क्षेत्रमा चाहिँ सुरुवात हुन्छ. र हामीले चाहिँ मेडिकल शिक्षा र स्वास्थ्य दुइटै कुरामा चाहिँ एउटा ठुलो फड्को चाहिँ मार्छौँ, र त्यो फड्को मार्न कति समय लाग्छ भन्ने कुरामा चाहिँ अझै पनि डाउटफुल कुरा चाहिँ हो त्यो चाहिँ. र अर्को पाटो चाहिँ अब यो सञ्चालन गर्दाखेरि चाहिँ अझै पछाडि धकेलिन्छ कि के हुन्छ कसो हुन्छ भन्ने कुरालाई चाहिँ सोच्न थाल्यौँ भनेपछि त्यसको मोडालिटी नै हामी इस्टाब्लिस गर्न सक्दैनौँ. नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम शाखाले सधैँ लबिङ गरेको अथवा भनिरहेको कुरा के हो भनेपछि चाहिँ भवन निर्माण भइसके हामी त्यहाँ अस्पताल सञ्चालन गरौँ, अस्पताल पनि विशिष्ट सेवा दिने खाले अस्पताल सञ्चालन गरौँ, त्यो अस्पताल र सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल अथवा जुन पनि यहाँका सरकारी संरचनामा सञ्चालित अस्पतालहरू छन् अथवा निजी अस्पतालहरूले दिइरहेको सेवा भन्दा के माथिको सेवा दियोस् त्यो अस्पतालले. जस्तै हाम्रो यहाँ चाहिँ क्यान्सरको बिरामीले चाहिँ चितवन अथवा चाहिँ यही नजिकको तपाईँको खजुरामा जानुपर्ने हुन्छ, मुटुका बिरामीहरूलाई चाहिँ ट्याग भयो भनेपछि तपाईँको चाहिँ 4 घन्टा कम्तीमा पनि ट्राभल गर्नुपर्ने हुन्छ होइन, कि इन्डियाको सहर जानुपर्छ कि क्या जानुपर्छ. अनि ती रिफर रेटहरू अथवा ठुला खाले एक्सिडेन्ट भए, पोलिट्रोमाका केसहरू भए होइन, अथवा चाहिँ तपाईँको तपाईँले हिजो भर्खरै न्युज सुन्नुभयो होला, सुर्खेतमा चाहिँ किडनीको ट्रान्सप्लान्ट सुरु भइसक्यो होइन. वाइ नट हामी चाहिँ त्यो भवनमा चाहिँ किडनी ट्रान्सप्लान्ट सुरु गर्न नसक्ने अथवा डायलाइसिस सेवालाई चाहिँ हामी त्यो माथिसम्म पुऱ्याउँछौँ. मैले भन्न खोजेको के भनेपछि, भवन हामीसँग छ, हामी अस्पताल सञ्चालन गरौँ, र यी विषयलाई चाहिँ फेरि पनि हामी डिस्कसनमा अघिकै कुरा म जोड्न चाहन्छु कि हामीले यो कुरा 3 वर्ष अगाडि छिट्टै सक्नु पर्ने थियो, तर हामी अझै पनि ढिलो भइरहेछौँ, अझै पनि यी कुराहरूलाई चाहिँ हामी डिस्कसनमै राखिरहेछौँ होइन. हामीले चाहिँ लबिङ गरिरहेको कुरा के हो भनेपछि, त्यहाँ अस्पताल सञ्चालन गर्नलाई चाहिँ डाक्टर प्रमोद जोशीको नेतृत्वमा चाहिँ टिम आइसकेको छ, त्यो टिमलाई बढाउनतिर सहयोग गरौँ अनि अझै ठुलो टिम बनाऊ होइन. त्यहाँ सकिन्छ भने मुटुका विशेषज्ञ डाक्टरलाई ल्याऊ, सेतीसँग भएको ह्युमन रिसोर्सलाई चाहिँ गेटाको भव भवनमा सञ्चालन भइरहेको अस्पतालसँग चाहिँ कसरी टाइअप गर्न सकिन्छ त्यो कुरा गरौँ, न कि जुन चाहिँ सिटीले दिइरहेको सेवालाई नै गेटामा रेप्लिकेट गर्यौँ भनेपछि त्यो भवनको सुन्दरता चाहिँ त्यति राम्रो नहोला कि भन्ने कुरा हो हामीहरूको बुझाइ चाहिँ। र केही न केही रूपमा चाहिँ त्यो भवनले चाहिँ तपाईँको विशेष खाले चाहिँ सेवा दियोस् दुइटै पक्षमा, म फेरि दुइटै पक्ष जोड्छु सधैँ होइन, स्वास्थ्यमा पनि शिक्षामा पनि होइन। यो मोडालिटीमा गयौँ भनेपछि हाम्रा सबै ढोकाहरू खुला भइरहेछ। ढोका के खुला रहन्छ भनेपछि 300 बेडको हस्पिटल सञ्चालन हुन्छ, 3 वर्षमा चाहिँ हाम्रो एउटा मोडालिटी हामी नसक्ने जस्तो भयौँ भने चाहिँ हामी मेडिकल कलेज सञ्चालन गर्न सक्छौँ, तपाईँको एउटा ढोका त्यो ओपन हुन्छ। अर्को पक्ष हामीले चाहिँ बुझाएको पहिला पनि यहाँ सामाजिक मन्त्री अथवा चाहिँ यहाँको मुख्यमन्त्रीज्यूहरूलाई चाहिँ हामीले बुझाएको कुरा के हो भनेपछि तपाईँ सेती प्रादेशिक अस्पताललाई 300 बेडको हस्पिटल अनाउन्समेन्ट गर्नुहोस् अथवा सेती महाकाली टिकापुर र माथिको जति पनि तपाईँको प्रदेश अन्तर्गतका अस्पतालहरूको नम्बर जोड्यो भने 300 भन्दा बढी छन्, यी हस्पिटलहरू चाहिँ गेटा मेडिकल कलेजका हस्पिटल हुन् अथवा त्योसँग टाइअप हुन् जुन न्याम्स मोड्युल चाहिँ हामीले देख्छौँ उतातिर काठमाडौँतिर हुन् भनेर भनिसकेपछि हामीसँग के हुन्छ हातमा चाहिँ हामीसँग 300 बेडको हस्पिटल अलरेडी हुन्छ र हामी मेडिकल शिक्षालाई चाहिँ हामीले त्यहाँ चाहिँ किकअप गर्न सक्छौँ। यो पनि उपाय चाहिँ थियो होइन। अब मैले अघि नै भनेको कुरा के हो भनेपछि चाहिँ पोलिटिकल कमिटमेन्ट मैले चाहिँ कर्णाली पार गरिसकेपछि चाहिँ कम देख्छु होइन, पोलिटिकल कमिटमेन्ट चाहिँ कर्णाली भन्दा माथितिर चाहिँ अलिक बढी देख्छु होइन, र यो कुराको चाहिँ कमी छ र बुझ्नुपर्ने मान्छेले चाहिँ मलाई लाग्छ भित्री रूपमा चाहिँ यी कुराहरू चाहिँ राम्ररी सूक्ष्म तरिका चाहिँ विज्ञ समूहहरूसँग बसेर कुन कुरामा जाँदाखेरि चाहिँ राम्रो हुन्छ, हामी अहिले के गर्ने भन्ने कुरा चाहिँ क्लियर भएर अगाडि बढ्नुपर्ने चाहिँ हुन्छ। र अर्को समस्या चाहिँ गेटामा देखिरहेको के भनेपछि चाहिँ भवन चाहिँ शिक्षा मन्त्रालयले बनाएको र अहिले चाहिँ स्वास्थ्य मन्त्रालयले चाहिँ त्यहाँ चाहिँ काम अगाडि बढाउन खोजेको, दुईटा मन्त्रालय बिचमा पनि समन्वय चाहिँ कमी छ भन्ने कुरा चाहिँ यता कता चाहिँ हामीले सुनिरहेको चाहिँ हुन्छौँ। त्यो कुरालाई पनि क्लियरिफिकेसन गर्नुपर्छ। त्यो क्लियरिफिकेसन चाहिँ नागरिक अगुवा, नागरिक समाज, हामी जस्तो चिकित्सक, पत्रकार अथवा यहाँको स्थानीय नेताहरूले सक्दैनन्, यो केन्द्रबाट चाहिँ क्लियरिफिकेसन गर्ने हो, यो आवाज पनि उठाउनु पर्ने जरुरत छ। त्यो बीचबीचमा त्यहाँ चाहिँ त्यस्ता खाले चाहिँ अप्ठ्यारापनहरू आउँछन् भन्ने हामीले सुनेको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा गरौँ न, यो प्रस्तावित गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न सक्छ कि सक्दैन?
होइन, बन्न सक्नलाई त सबै कुरा बन्न सक्छ, किनभने
संरचनाको
कुरा गर्दाखेरि चाहिँ सबै यी जुन पनि मोडालिटी अघि हामी कुरा गर्दैछौँ सबै मोडालिटीका आफ्ना ब्युटीहरू छन्, सबै मोडालिटीका आफ्ना डिमेरिट्सहरू छन् होइन, कमजोरीहरू चाहिँ छन् होइन। स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिँ बनाउँदाखेरि चाहिँ हामीलाई फाइदा के त भनेपछि चाहिँ हामीले तुरुन्तको तुरुन्त मेडिकल शिक्षालाई, मैले अघि भने मेडिकल शिक्षालाई हामीले तुरुन्त सुरुवात गर्न सक्छौँ। मेडिकल शिक्षामा एमबिबिएस मात्रै परेन, यो भेगको आवश्यकता भनेपछि तपाईँको चाहिँ हेल्थ असिस्टेन्ट भए, पिसिएल कोर्स भयो, बिएन नर्सिङ, बिएससी नर्सिङ देखि लगायत विभिन्न जुन चाहिँ अलाइड्सका कुराहरू छन् होइन, तपाईँको ल्याबको पढाइ भयो, रेडियोलोजीको पढाइ भयो होइन, र सँगसँगै एमबिबिएसको पढाइ होइन, यो कुरा चाहिँ प्रतिष्ठान बनाइराख्दाखेरि चाहिँ त्यो कुरा चाहिँ चाँडोभन्दा चाँडो सम्भव हुन्छ होइन। र प्रतिष्ठान बनाइराख्दाखेरि चाहिँ प्रतिष्ठानका कमजोरी के त भनेर भन्दाखेरि चाहिँ तपाईँ हाम्रो आँखा अगाडि छ।
म यही कुरा जोड्न खोजिरहेको थिएँ, जस्तो देशका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू छन्, चाहे त्यो धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या पाटनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् होइन, यी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको हालत जे जस्तो छ त्यो हालत देख्दा कहीँ कतै स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि भोलि गएर अप्ठ्यारोमा पर्ने हो कि भन्ने आशंका पनि त्यहाँतिर छ नि।
हो, त्यही विज्ञान प्रतिष्ठान तपाईँले अर्को छोड्नुभयो, मधेस विज्ञान प्रतिष्ठान पनि छ, त्यसैले चाहिँ प्रतिष्ठान बनाइराख्दाखेरि चाहिँ कतै राजनीति गर्ने थलो होला कि भन्ने मान्छेमा डर चाहिँ छ होइन, त्यो नभएको होइन। तर म एउटा नाम तपाईँलाई भन्छु, पोखरा विज्ञान प्रतिष्ठानको कुरा गर्नुहुन्छ भनेपछि पोखरा विज्ञान प्रतिष्ठानले धेरै नै राम्रो काम गरेको छ। आफूमा मोडालिटीमा चाहिँ समस्या होइन, मोडालिटीमा कहिले पनि समस्या हुँदैन, मैले अघि नै भनेको प्रतिष्ठानको ब्युटी आफ्नो छ होइन, त्यसले मोडालिटीमा समस्या छैन। पोखराले चाहिँ अहिले चाहिँ तपाईँको पिजीहरूलाई चाहिँ त्यहाँ रिक्रुट गरिरहेछ, उनीहरूले विभिन्न शिक्षाहरू चाहिँ सञ्चालन गरिरहेछन्, सँगसँगै आफ्नै प्रतिष्ठान अन्तर्गत चाहिँ डक्टरहरूलाई रिक्रुट गरेर, स्टाफहरूलाई रिक्रुट गरेर उनीहरूले त्यो कुरा चाहिँ अगाडि बढाएको छ। भनेपछि प्रतिष्ठानमा चाहिँ गइराख्दाखेरि चाहिँ के हुन्छ, एउटा चाहिँ इन्डिपेन्डेन्सी हुन्छ, कर्मचारीहरू प्रतिष्ठानका चाहिँ कर्मचारीहरू हुन्छन् होइन, र त्यसलाई सञ्चालन गर्नलाई चाहिँ सरकारी सहयोग भयो भनेपछि चाहिँ तपाईँको चाहिँ त्यो सञ्चालन गर्नलाई पनि इजी हुन्छ। म यो यसमा एउटा कुरा जोड्न खोजेको र सधैँ हामीले भन्न खोजेको कुरा के भनेपछि चाहिँ हामीले देशलाई त एक किसिमले विकेन्द्रीकरणमा गयौँ होइन, हामीले चाहिँ त्यो बनायौँ र हामीसँग चाहिँ प्रदेश सरकार पनि छ, प्रदेश सरकारको प्रेजेन्स चाहिँ म कम देख्छु यो जति पनि कुराहरूमा चाहिँ अलिकता चाहिँ कमी आएको कम देख्छु। मैले पहिला चाहिँ यहाँका चाहिँ मन्त्रीदेखि मुख्यमन्त्रीज्यूहरूलाई चाहिँ यो एडभोकेसी गरेको हो होइन, तपाईँले सानो बजेट छुट्याएर भए पनि आफ्नो प्रेजेन्स चाहिँ देखाउनुपर्छ किन तपाईँको प्रदेश अन्तर्गतको सबैभन्दा ठुलो होइन बहुप्रतिष्ठित एउटा चाहिँ प्रोजेक्ट हो यो चाहिँ, यसमा चाहिँ प्रदेश सरकारको केही न केही चाहिँ आत्मीयता देखाउनलाई पनि तपाईँहरू चाहिँ इन्भल्भ हुनुपर्छ होइन। एडभोकेसी कसरी गर्ने होइन, पेपर वर्कमा सहयोग गर्ने हो कि त्यसको मोडालिटी तयार गर्नमा सहयोग गर्ने हो के गर्ने हो त्यो कुरामा चाहिँ प्रदेश सरकार चाहिँ केही रूपमा चाहिँ चुप लागेको हो कि जस्तो लाग्छ।
मिश्रज्यू तपाईँ आफै केही समय जो लामो समय त भएन तर केही समय त्यहाँको प्रदेश सरकारसँग रहेर पनि काम गर्नुभयो होइन, त्यो व्यवस्थापनको तहमा बसेर काम गर्नुभयो तपाईँले, यो गेटा मेडिकल कलेजलाई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने स्थिति छ?
अब त्यो त अहिलेको लागि चाहिँ फाइनेन्सियल रूपमा अथवा बजेट रूपमा त त्यो कुरा असम्भव छ।
अपनत्व लिन चाहिँ सक्छ?
हो, अपनत्व लिनको लागि चाहिँ त्यहाँ चाहिँ प्रेजेन्स देखाउनु पर्यो नि त। प्रेजेन्स देखाउनलाई मैले पहिला पनि एडभोकेसी गरेको के हो भनेपछि चाहिँ त्यहाँ गएर भिजिट गर्न सक्छन् मुख्यमन्त्रीज्यूहरूले चाहिँ, हामीले एक दुईपल्ट चाहिँ भिजिट गरायौँ त्यो पालामा चाहिँ होइन, त्यहाँ भइरहेको चिज कुरा चाहिँ समस्या छ, जस्तै ढल निकास, बिजुलीको अरू कुरा अथवा ठेक्का दिएको कुरा चाहिँ समयमा भएको छ कि छैन भनेर चाहिँ ताकेता गर्ने र आफूसँग भएका आफ्ना मातहतमा भएका जुन पनि तपाईँको चाहिँ अस्पतालहरू छन् त्यहाँ काम गरेर आएका ह्युमन रिसोर्सहरू छ त्यहाँको डक्टरहरूलाई चाहिँ भोलिको दिनमा चाहिँ शिक्षा प्रवाह गर्दाखेरि चाहिँ त्यो डक्टरहरू जसको चाहिँ रिसर्च पेपर पनि पुग्छ जसले चाहिँ एमडी गरेको छन् राम्रो अनुभव भएको मान्छेलाई कसरी त्यो ठाउँमा चाहिँ टाइअप गर्न सकिन्छ त शिक्षा प्रवाह गर्नलाई चाहिँ हामीले कसरी ह्युमन रिसोर्समा चाहिँ हामीले कसरी सपोर्ट गर्छौँ भन्ने कुरा मैले भने नि यो कुरा चाहिँ सबै तयार चाहिँ कागजमा भइसक्नुपर्ने कुराहरू हुन् कि यिनीहरू चाहिँ होइन, यही कागजमा चाहिँ तयार नभएको कारणले यी सब कुराहरू ढिलो भयो।
सुदूरपश्चिम विश्वविद्यालयले पनि एक प्रकारले त्यसमा चासो देखाएको छ कहीँ न कतै कुनै न कुनै रूपमा। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चाल हुन सक्ने सम्भावना चाहिँ कति छ?
होइन, सम्भावना नभएको चाहिँ केही पनि होइन, सम्भावना सबै छन्, सम्भावना प्रचुर सम्भावना चाहिँ छ होइन। समस्या के हो भने उहाँहरूसँग पनि त्यो कागज चाहिँ छैन। म जहिले पनि भन्छु के भनेपछि चाहिँ हामीले कुरा गर्छौँ हामीसँग डकुमेन्टको चाहिँ कमी छ होइन, एउटा विश्वविद्यालयले चाहिँ मेडिकल कलेज सञ्चालन गर्नलाई चाहिँ एउटा नियम त हेर्नुहुन्छ कि विश्वविद्यालयको आफ्नै मेडिकल कलेज हुनुपर्छ र विश्वविद्यालयमा चाहिँ फ्याकल्टीहरू हुनुपर्छ, त्यहाँ चाहिँ विश्वविद्यालयलाई चाहिँ सञ्चालन गर्नलाई डिन हुनु पर्यो, परीक्षा सञ्चालन गर्नलाई चाहिँ रेक्टरहरू हुनु पर्यो, ती कुराहरू चाहिँ अहिलेसम्म नियुक्ति भइसक्नु पर्ने थियो, उहाँहरूले चाहिँ सञ्चालन सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालन गर्ने हो भनेपछि चाहिँ होइन, र आम पब्लिकको बुझाइ के छ भनेपछि चाहिँ सुदूरपश्चिम विश्वविद्यालयले आफ्नै मातहतमा भएका जति पनि फ्याकल्टीहरू छन् तिनीहरू पनि त्यति राम्रो पर्फर्मेन्स नभएको हो कि होइन, हामीले पनि यता कता न्युजहरू देख्छौँ कहिले त्यो विश्वविद्यालय बन्द छ भन्छौँ कहिले के छ कस्तो छ भनेपछि मेडिकल शिक्षालाई चाहिँ तपाईँले चाहिँ सञ्चालन गरिराख्दाखेरि चाहिँ त्यो समस्या आइपऱ्यो भनेपछि त्यो त विडम्बना हुन्छ भनेपछि यो कुरालाई चाहिँ क्लियरिफाई भएर चाहिँ अगाडि बढ्यौँ भनेपछि सम्भव नभएको होइन, सम्भव छ तर जटिलताहरू छन्। यो फेरि म चाहिँ डकुमेन्टेसनकै कुरा गर्छु, डकुमेन्ट तयार गर्नु त्यहाँ गर्नुपर्ने कुराहरूलाई चाहिँ इनिसिएट गर्नु त्यसपछि मात्र यस
केही स्वार्थ समूहका कारणले चाहिँ स्वरूप चाहिँ छनौट हुन सकिरहेको छैन भनिएको छ, यसमा कति सत्यता छ?
यो कुरालाई त म सिधै नकार्छु हेर्नुहोस् होइन, किनभनेपछि चाहिँ कमजोरी आफूमा भइसकेपछि अरूतिर लतारो दिनु मात्रै हो यो कुरा चाहिँ होइन, कमजोरी हामीमा नै छ होइन, इभन त्यो कमजोरीको भागीदार हामी चिकित्सक पनि छौँ, यहाँको नागरिक समाज पनि छौँ र मुख्यत अब यहाँको पोलिटिकल जो चाहिँ हामीबाट चाहिँ यहाँबाट निर्वाचित भएर जानुभएको छ उहाँहरू पनि हुनुहुन्छ होइन। मैले भने नि हामीले मोडालिटी फिक्स गर्न सकेको छैनौँ, हामीले गर्नुपर्ने जुन प्राइमरी कामहरू नै हाम्रो चाहिँ भएको छैन भनेपछि अरूलाई दोष दिनु यो गर्नु होइन, हामी नै कमिटमेन्ट भएर हामी नै अगाडि चाहिँ बढ्यौँ भनेपछि यो कुरा असम्भव चाहिँ होइन होइन, यथाशीघ्र नै त्यसलाई सञ्चालन गर्न सकिन्छ र तपाईँले भनेको कुरामा चाहिँ मलाई त्यति सत्यता चाहिँ लाग्छ।
सुदूरपश्चिमको भूगोलका हिसाबले, सुदूरपश्चिमको त्यहाँको जनशक्ति उपलब्धताका हिसाबले तत्कालका निम्ति त्यसो भए कुन स्वरूपमा सञ्चालन गरियो भने छिटोभन्दा छिटो मेडिकल कलेज सञ्चालन हुन सक्छ?
अहिलेको लागि चाहिँ जुन मोडालिटी नेपाल सरकारले दिइरहेको छ अथवा चाहिँ 300 बेडको चाहिँ हस्पिटल सञ्चालन गर्ने भन्ने कुरा चाहिँ आएको छ। त्यो नै अहिलेलाई चाहिँ किनभने बनेको भवन छन्, एसी त्यहाँ जडान भइसकेका छन्, झ्याल लगाइसकेको छ, विभिन्न संरचनाहरू चाहिँ त्यहाँभित्र तयार भइसकेको छ। त्यो अवस्थामा चाहिँ अहिले 300 बेडको हस्पिटल हामी सञ्चालन गरौँ, हामी यसरी नै बहसलाई अगाडि बढाउँ र बहस बढाइराख्दाखेरि चाहिँ तपाईँ मैले मात्र बहस अगाडि बढाएर हुँदैन, एउटा विज्ञ समूह चाहिँ गठन गरेर त्यसले चाहिँ कुन मोडालिटीमा जाँदाखेरि ठिक हुन्छ, विश्वविद्यालय जाँदाखेरि तपाईँलाई यो भनेर चाहिँ हामीलाई चाहिँ एउटा प्रतिवेदन जस्तो चाहिँ सरकारलाई बुझाउनु पर्यो र सरकारले यथाशीघ्र चाहिँ त्यो कुरालाई चाहिँ अनाउन्समेन्ट गर्नु पर्यो र त्यो समयमा त्यो अनाउन्समेन्ट हुनसम्मको समयमा चाहिँ हालको लागि चाहिँ अहिलेलाई चाहिँ अस्पताल सञ्चालन गर्दाखेरि चाहिँ केही रूपमा चाहिँ त्यो त्यसलाई चाहिँ केही रूपमा चाहिँ त्यहाँ एक्टिभिटी सुरु भयो भन्ने जस्तो देखियो।
त्यसलाई यसरी बुझाउँ उसो भए तत्कालका निम्ति तोकिएको जुन अस्पताल सञ्चालन गर्ने कुरा छ अस्पताल सञ्चालन चाहिँ गरिहालौँ, त्यसपछि बस विज्ञसँगको छलफल त्यसपछिका अन्य कुराकानीका अन्य गतिविधिका आधारमा त्यहाँ कुन स्वरूपमा सञ्चालन गर्ने भन्ने कुरा त्यसपछि तय गर्दै गरौँला। तत्कालका निम्ति अस्पताल सञ्चालन चाहिँ गरिहालौँ भन्ने हो
हजुर, किनभने भवन छ, हामीसँग चाहिँ इन्फ्रास्ट्रक्चर छ र इन्फ्रास्ट्रक्चर हुँदाखेरि चाहिँ हामीले त्यसलाई चाहिँ युज गरौँ है, युज गर्दाखेरि चाहिँ त्यसपछि त्यसले पनि केही न केही म्यासेज दिन्छ तपाईँलाई चाहिँ, त्यसले पनि केही न केही हामीलाई चाहिँ जानकारी दिन्छ, हामीले यो मोडालिटीमा जाँदाखेरि हामीलाई राम्रो हुन्छ भन्ने कुराहरू पनि थाहा हुन्छ होइन, र आइरहेको डाक्टरहरूको चाहिँ समूह अथवा आइरहेको तपाईँको स्वास्थ्य कर्मीहरूको समूहले पनि त्यहाँ ठाउँमा हेर्छ यो ठाउँ त यस्तो गर्दाखेरि चाहिँ ठिक हुन्छ भन्ने चाहिँ एउटा चाहिँ लोकल फिडब्याक दिन्छ, त्यो भएर चाहिँ हामीले अस्पताल सञ्चालन गर्छ।
पढाइ सञ्चालन हुनका निम्ति पनि त कम्तीमा 3 वर्ष चाहिँ अस्पताल सञ्चालन भएको हुनुपर्छ होइन,
अब यसमा त्यो मैले अघि जुन भने नि मेडिकल कलेज सञ्चालन गर्नलाई त्यो भयो, प्रतिष्ठान मोड्युल अथवा विश्वविद्यालयमा गयौँ भनेपछि हामीले अहिले तुरुन्तै पनि हामीले चाहिँ यो नर्सिङ भयो जुन चाहिँ एचए भयो ल्याब भयो यस्ता क्लासहरू चाहिँ हामी तुरुन्तै पनि सञ्चालन गर्न सक्छौँ होइन, साइड वेज त्यो गर्दा पनि राम्रो हुन्छ, नभए चाहिँ अलिकता तपाईँ हेर्नुहुन्छ भने चाहिँ यो मदन भण्डारी प्रतिष्ठान भनेर हो जस्तो लाग्छ मलाई, हेटौडामा भएको उहाँहरूले चाहिँ त्यो मोड्युलमा सञ्चालन गर्नुभएको छ, प्रतिष्ठान सुरु गर्नुभयो, त्यसपछि चाहिँ यो यतातिरको चाहिँ अलाइट सब्जेक्टहरूलाई चाहिँ उहाँहरूले पढाइराख्नु भएको छ होइन, त्यसपछि चाहिँ जाँदा पनि त्यो नराम्रो चाहिँ हुँदैन हजुरको चाहिँ होइन, किनभने यो ठाउँमा चाहिँ अहिले नै तुरुन्तै एमबिबिएस भन्दा पनि हाम्रो दूरदराजमा काम गर्नको लागि चाहिँ यो ह्युमन रिसोर्सको पनि कमी छ होइन, मेडिकल चिकित्सक ह्युमन रिसोर्सको कमी नभएको त होइन त्यो पनि छ होइन, तर सँगसँगै बढी काम गर्नुपर्ने ह्युमन रिसोर्स चाहिँ उहाँहरू चाहिँ हो।
मेडिकल कलेजसँग जोडिएका सरोकारवाला पक्षहरूसँग अन्तिममा भन्नुपर्ने कुराहरू केही छ?
आवाजलाई ठुलो बनाउनु पर्यो, हाम्रो आवाज चाहिँ सरकारसम्म सुनिनु पर्यो, बनिसकेको भवन बनिसकेको संरचनालाई यथाशीघ्र चाहिँ हामीले चाहिँ अस्पताल सञ्चालन गरेर चाहिँ त्यहाँ चाहिँ सेवा प्रवाह चाहिँ स्वास्थ्य सेवा प्रवाह गर्नु पर्यो र शिक्षा सेवा चाहिँ कसरी प्रवाह गर्ने भन्ने कुरा चाहिँ यथाशीघ्र चाहिँ त्यसलाई चाहिँ एउटा मूर्त रूप दिएर चाहिँ अनाउन्समेन्ट हो।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
मेरो पनि आफ्नो विचार अथवा मेडिकल एसोसिएसनको विचार राख्न दिनुभयो, त्यसको लागि चाहिँ तपाईँहरू सबैलाई चाहिँ धन्यवाद।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस
असतोमा सदगमाए।